आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा अभ्यास अनुभव र सम्भावनाको सम्पूर्ण चित्र कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड
नमस्कार आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ म सुजाता कार्की नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ IUCNको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो यो कार्यक्रम तपाईँ कास्कीको रेडियो बाराही दोलखाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज FMबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्न सक्नुहुन्छ कार्यक्रमको 15 भागमा आज हामी संसारको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्ली मार्सी धानबारे चर्चा गर्दैछौँ मार्सी धानको प्रयोग तथा संरक्षणका लागि प्रयोगमा भइरहेको परम्परागत ज्ञान अभ्यास र त्यसको दिगो उपयोगका बारेमा छलफल गर्छौँ हामीलाई सुन्दै रहनुहोला सबैभन्दा उच्च स्थानमा फल्ने र चिसो सहने धानको जात हो जुम्ली मार्सी जुम्ला जिल्लाको पहिचान बोकेको यो धान जापानी प्रजातिको रैथाने धानको जात मानिन्छ जुम्ली मार्सीको स्वाद रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र प्रशस्त पोषक भएका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा यसको विशेष महत्त्व छ तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई जुम्लाबाट हुलाक मार्फत दैनिक 2 मानाका दरले मार्सी धानको चामल पुर्याउने गरिएको इतिहासले जुम्ली मार्सीको महत्त्व दर्शाउँछ यो धान खेतीको सुरुवातबारे यकिन मिति नभए पनि 12 शताब्दीमा चन्दननाथ बाबाले हिन्दुस्तानको काश्मीरदेखि बिउ ल्याएको भनाइ छ बाबाले ल्याएको बिउ जुम्लाको तातोपानी जिउलोको एउटा खेतमा सफल परीक्षण गरी यसको छर्ने तरिका र विस्तार गरेको स्थानीय बासिन्दाहरू बताउँछन् यसै लोकोक्तिका कारण पनि आजसम्म पुस्त्याउने रूपमा खेती गर्नेहरू आफ्नो मौलिक चलन अनुसार यसको उत्पादन गर्छन् जुम्ला तातोपानी गाउँपालिकाका 47 वर्षीय कृषक कृष्ण बहादुर हमाल
अब अहिले मार्सी धान खेती गर्न त हजुरको पहिला बोली गरे बाजेले गरे अब अहिले हामीहरू पनि त्यही गरिरहेका छौँ चैत 12 गते बताएर सुकाएर राख्छौँ है भिजाएर अनि 16 गते हुन्छ त्यसलाई अब तपाईँले त्यो पानीबाट निकाल्नुपर्छ घाममा सुकाएर बेलुकातिर हामी अहिले हिटर हुन्छौँ हिटर अथवा चुलोमा नजिक राखेर भुसपात अनि यो सल्लाको झुप भेडाको राडी तातो गरेर अब त्यो राखेको बिहान भोलिपल्ट बिहानबाट अनि पानी दिन सुरु गर्छौँ हामी पानी दिएर अब दिनको बिहान बेलुका पानी दिन दिन अनि तपाईँको 20 गतेसम्म हामी कोही 19 गते पनि छर्छन् बिउ छिटो भयो भने 20 गते छर्ने नियमै हो चैतको पहिलादेखि चलिआएको अब यो गुरुचन्दनाथ को पैकालाले सुरु गरेको हुनु नि त उम्रियो भने चाहिँ हामी 20 गतेभित्र लौलौ छडी सिद्धै हुन्छौँ बिउ त हजुरको जो त्यो अब हामीले रोप्यौँ नि त्यही धानबाटै सङ्कलन गरेर अब 12 गते राम्रोसँग त्यो कलाई कुलाई गरेर साउँसाउँ फालेर अनि अब हावाबाट बताएर त्यही अनुसार सङ्कलन गरिन्छ बिउ
पर्वोत्सवका रूपमा जुम्ली मार्सी धानको बिउ राख्ने छर्ने रोप्ने काट्ने र खानेसम्मको आफ्नै विधि विधानहरू छन् जुन अन्य भेगको चलनसँग मेल खाँदैन खेतीमा सामूहिक रमाइलो गर्ने र स्थानीय विश्वास समेत अडिएकाले यसको सांस्कृतिक महत्त्व समेत रहेको वरिष्ठ धान विज्ञ भोलामान सिंह बस्नेत बताउनुहुन्छ
करिब 10,000 फिटमा धान खेती हुन्छ यसमा चाहिँ अलिक बढी प्रोटिन भएको पाएको छौँ हामी रातो चामल भावर एन्थोसाइनिन भन्छ आइरन पनि यसमा बढी हुन्छ त्यसले चाहिँ घिउ अलिक सोध्छ भन्छ यो चामलले खाना नरम हुन्छ भन्छ हुन त यो चाहिँ टाइटिङ जस्तो अलिक किलो हुने हो खर्खा आउँछ चाहिँ भात हुँदैन, यसको चिउरा सेल खिर बनाउन राम्रो हुन्छ भन्छ। अनि त्यो अरू धान भन्दा यो बढी चिसो यो कोल्ड टलरेन्ट हुन्छ, अनि गुण भयो यसमा। खान रोप्ने बेलामा जुम्लामा कुनै युवाहरू आएनन् घरमा भने उठको चाहिँ नि यो प्रब्लम भयो भन्ठाने हुन्छ भन्ने पनि छ हेर्नु त। त्यसमा एउटा एकदम प्रतिष्ठित बाली हो यहाँ चुम्बाको लागि, धान खेती नगर्ने मान्छे अल्छी हुन्छ भन्ने पनि चलन छ।
चैत्रदेखि कार्तिकसम्मको खेती अवधि रहने जुम्ली मार्सीको बिउ संकलन कृषकहरूले स्थानीय रूपमै गर्दै आएका छन्। छुट्टै भण्डारण गरी बिउ संकलन गर्ने गरेको भन्दै जुम्लाकै गुठीचौर गाउँपालिकाका 58 वर्षीय कृषक नन्द प्रसाद न्यौपाने भन्नुहुन्छ।
वर्षको अब एकपटक चैतबाट सुरु गराएर अब कार्तिक धान काटेपछि त्योभन्दा अरूको धानको खेती हुँदैन। अब चैतमा बिउ राखेर त्यहाँबाट धान खेती सुरु भयो गरेर हामी वर्षै नै हामी यो पहिले नै हामी छानिसकेका हुन्छौँ, कलेक्सन गरेर यो बिउको लागि हो भनेर पहिले भइहाल हुन्छ। जब धान ल्याइन्छ त्यसपछि सुकाएर छुट्टै भण्डार गरिएको हुन्छ।
जुम्लीहरूले भन्ने काली मार्सी धान नै आजको जुम्ली मार्सी हो। यसको दीर्घकालीन संरक्षणका लागि बिउलाई जिन बैङ्कमा समेत राखिएको छ। पुनः विज्ञ बस्नेत।
फिलिपिनमा एउटा अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान संस्था इरी हुन्छ, उनले सैद्धान्तिक अनुमान गरे अनुसार संसारमा 1,40,000 किसिमको रैथाने धान छ अरे जात, त्यसमध्ये 1,27,000 जम्मा गरेर त्यो रैथाने बिउलाई चाहिँ जिन ब्याङ्क भन्छ, जिन ब्याङ्कमा राख्छन्। लङ टर्ममा त 100 वर्षसम्म जीवितै राख्न सक्छ भनेर अनि हाम्रो नेपालबाट पनि 1,27,000 संरक्षण गरेका मध्ये 70 जिल्लाबाट 3,000 जति हाम्रा पनि रैथाने धानका जातहरू त्यो फिलिपिनको यी जिन ब्याङ्कमा राखेका छन्। अनि त्यो अलिकति पायो भने त्यसलाई त फेरि बढाउन सकिहालिदिन्छ भनेर यसरी संरक्षण गरिएको छ।
जुम्लाको अधिकांश ठाउँमा हुने यो धान अन्य धान भन्दा महँगो पनि छ, तर जति महँगिए नि यसको माग भने घटेको छैन। राजनीतिक वृत्तमा समेत यस धानले व्यापक प्रचार पाएदेखि यसको झनै खोजीक्रम बढेको छ। कृषकहरूको घरमै पुगेर प्रति केजी 130 रुपैयाँमा संकलन गरेर बजारसम्म पुर्याउँदा पनि माग अनुसार दिन नसकेको मार्ची धान व्यापारी गोविन्द आचार्य बताउनुहुन्छ।
यसको त अत्याधिक माग छ, तर मार्ची चामल एकदम कम उत्पादन हुन्छ, माग बढी छ। सम्बन्धन त राम्रो छ, किसानहरूले अब त्यो कृषि धानहरू भन्दा पनि जुम्ली मार्ची धान उत्पादन गर्नु पर्यो, यसको बजार मूल्य पनि राम्रो छ र किसानलाई पनि फाइदा र हामी व्यवसायलाई पनि फाइदा।
जुम्ली मार्सीको चामलबाट बन्ने खेर सेल र चिउरा ज्यादै गुणस्तरीय, आकर्षक र स्वादिलो मानिन्छ। भर्खरै सकिएको तीज पर्वमा खाने दरमा समेत मार्सी चामलको अधिक प्रयोग भएको छ। धार्मिक अनुष्ठानमा निकै पवित्र मानिने यो धान घरकै प्रयोगका लागि पनि लगाइने गरिन्छ। पुनः कृषक न्यौपाने।
भात त प्रयोग भइरहेकै हुन्छ, कहिलेकाहीँ हामी बाहिरबाट ल्याएको चामलको भात खान्छौँ, नत्र भने सकेसम्म त्यही मात्रै खान्छौँ। सकल धानहरूलाई दिएर न कहिले ल्याएर खाने कुरा आएन, पहिले सकैले आफूले खानु पर्यो, त्यस कारण त्यही पुग्दैन। अर्ग्यानिक खाना खानुपर्छ भन्ने मानसिक भए मान्छेले, दुध खाने मान्छेले चामल खाने धेरै उपलब्ध हुन्छ।
मार्सी धानको घाँस पशुलाई पनि स्वस्थकर मानिन्छ। चामल देख्दा रातो खस्रो भए पनि खाँदा नरम र आडिलो हुन्छ। पुनः कृषक हमाल।
न पेटमा असर पर्छ भन्नु नि त, अब यो लोकल धान बेचेर अब जस्तै खाद्य खाइरहेका छन्, खाद्यमा तपाईँको अलिकति केही न केही असर छ त्यसमा। पहिलाको मान्छेले त यही चामल खान्थे, अहिलेको मान्छेले यही चामल खाएन कोहीले तपाईँ नपच्न पनि सक्छ। यो भिटामिन बढी छ है, अर्को चामल तपाईँ खाना जस्तै बानी बढे मान्छेले यो चामल खान पनि सक्दैन। मार्सी धान चाहिँ एकदम राम्रो हो, असर हजुरलाई पशु वस्तुलाई पनि असर दिन्न त्यो घाँसहरूले।
राम्रो मूल्य र बजार पाउँदा पाउँदै पनि उत्पादन कम हुनुमा कृषकका थुप्रै समस्याहरू छन्। वर्षात कम हुनु, असिना पर्नु र ब्लास्ट रोगले सताउनुले कृषकमा आकर्षण घटेको पुनः व्यवसायी आचार्य सुनाउनुहुन्छ।
ब्लास्टर रोगको कारणले सबभन्दा बढी भने त्यो ब्लास्टर रोगको कारणले किसानहरू त्यत्रो खेती गर्नुपर्ने, समयमा पानी मिल्नुपर्ने, अनि बिउ राख्दा पनि तिनीहरूलाई अलिकति हो, र कृषि विकास कार्यालयले पनि त्यहाँ रेखदेख राम्रोसँग नगरेको अवस्थाले पनि किसान बाली मिहिनेत गर्यो, खाने बेला केही पनि आएन भने त दुःख गर्नु मात्रै भन्ने हिसाबले पनि अहिले चन्दादेख 2-3 अलिक बढी राखेको।
मार्सी धान गोडमेल गर्ने समयमा पनि कृषकले शास्ति भोग्दै आएका छन्। काम गर्ने मान्छे नपाउँदा खेती गर्न गाह्रो भएको कृषक न्यौपानेको दुखेसो छ।
पानी बेलामै पुगेको हुँदैन, किसानहरू सबै त्यति बेला पाटनमा गया हुन्छन्, जलको त गाह्रै हुन्छ, खेती गर्ने हलिया पनि भेटिँदैन, हामी आफै हलिया पनि भ्याइन्न, गोर मेलकोलाई झारपात बढी आउँछ भनेर ब्युटी कलर लगाइदिने हुन्छ, आफूले नलगाएर के भने अर्को मान्छे ठाउँको ठाउँकोले हालिदिन्छन् अनि त्यो पुरा चाहिँ फलामा झुलेहरू चाहिँ बिग्रिन्छ, त्यस कारणले खेती गर्न त गाह्रो गाह्रै अवस्था छ।
चर्चित रैथाने प्रजातिको व्यावसायिक खेतीमा सरकारवाला निकायको ध्यान पुग्नुपर्ने विज्ञहरूको सुझाव छ। यसलाई मास्न नदिन कृषक संघ संस्था र विज्ञहरू लाग्नुपर्ने विज्ञ बस्नेतको सुझाव छ।
यसलाई मास्न दिन हुँदैन, किसानले पनि प्रयास गर्न पर्यो, यो कृषि विभाग अनुसन्धानहरू विभिन्न संघ संस्थाहरूले पनि यसलाई संरक्षण गरेर राख्नु पर्यो, कृषि संसार र नेपाललाई चिनाउने यो हो। किसानहरूले चाहिँ वैज्ञानिक तरिकाले धानको बिउ छान्न पर्यो भन्छु म, 5 लिटर पानीमा 1 किलो नुन हाल्यो अनि धानको बिउ छान्ने,
मार्सी धानसँग जोडिएको परम्परागत खेतीको जगेर्ना र स्थानीयलाई रोजगारी समेत दिने भएकाले नेपाल सरकारबाट संरक्षणको विशेष पहल हुनुपर्ने पुनः कृषक न्यौपाने सुझाउनुहुन्छ।
यो धानको प्रयोगले गर्दाखेरि त के भयो भने कमसेकम आफ्नो एउटा परम्परागत खेती पनि एकैचोटि तोडिएन, गाउँमा बस्ने महिलाहरूको रोजगारीको व्यवस्था भयो, वातावरण सिर्जना गर्नुपर्छ नेपाल सरकारले, जबसम्म त्यो प्लटको व्यवस्था गर्नुपर्छ, कृषि विशेषज्ञ प्राविधिकहरू जेटीहरू ठाउँमा पठाइरहनु पर्छ, बेलामै 6 महिना अगाडि पठाएर त्यसलाई योजना बनाउनु पर्छ।
परम्परागत ज्ञान सिपको प्रयोग गर्दै अन्तर्राष्ट्रिय बजारको राम्रो सम्भावना बोकेको जुम्ली मार्सी धानको खेती र व्यापार गर्ने उनीहरू जस्तै स्वरोजगारीहरूले रैथाने जातको उत्पादन एवं भोग प्रचलन गरी आनुवंशिक स्रोतको संरक्षणमा महत्त्वपूर्ण योगदान दिएका छन्। यसको उत्पादनमा रास आउन नदिए कृषकले रोजगारीको सुअवसर पाउने देखिन्छ। जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेको यो धानको उत्पादन घटिरहेको छ, त्यसैले यसको दिगो संरक्षण एवं सम्वर्धनमा ध्यान दिनु र व्यावसायिक खेती गराउन आकर्षण गर्न सके विश्वभर नै यसको महत्त्व बढ्नेमा दुईमत छैन। भर्खरै सुन्नुभयो मार्सी धान विशेष एक रिपोर्ट। नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजनाले स्थानीय स्तरमा आनुवंशिक स्रोतको संरक्षण र दिगो उपयोगबारे विभिन्न जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसै क्रममा नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर 1 र 2 का वन समूहहरू बीच जैविक विविधता र परम्परागत ज्ञान विषयमा संरक्षण गीत प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सो क्षेत्रका 10 वटा वन समूहहरूले भाग लिएका थिए, जसमा गौरीशंकर गाउँपालिका वडा नम्बर 1 चेतपुको मार्मे सिप्टे वन उपभोक्ता समूह प्रथम भएको थियो। कार्यक्रममा अब हामी राख्दैछौँ प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेको गीतहरूको सानो अंश।
बनाउने ओ खाती फुल बेमारी 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 बन हाम्रो सम्पत्ति जगाउ रामारी गङ्गाती काती क्यान्सर निको बनाउने ओ खाती फुल बेमारी 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 बन हाम्रो सम्पत्ति
जैविक विविधता बारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्छौँ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडको अवधारणा अभ्यास अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तुबारे छलफल गर्नेछौँ। यहाँहरूको कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई बिदा भयौँ। नमस्कार।